तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र श्रोताबिन्द, अस्ट्रेलियाली कृषि क्षेत्रमा काम गर्न नेपालबाट पनि कामदारहरूलाई आउन दिन सङ्घीय सरकार समक्ष पहल गर्ने आफ्नो योजना रहेको भनी यहाँ रहेका विभिन्न नेपाली सामुदायिक संस्थाहरूले पनि बताउँदै आएका छन्। र अहिले आसियान राष्ट्रबाट कामदारहरूलाई ल्याउने मोरिसन सरकारको योजनाबारे समाचार आउँदा नेपाली सम्बन्धी चाहिँ अवस्था कतिको अगाडि बढेको छ त? यसबारे कुरा गर्न अस्ट्रेलियामा रहेको नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्काका अध्यक्ष डाक्टर राजु अधिकारी अहिले हाम्रो साथमा हुनुहुन्छ। राजुजी नमस्ते, र सबभन्दा पहिला त स्वागत छ तपाईँलाई एसपिएस रेडियोको यो नेपाली कार्यक्रममा।
नमस्कार राजेशजी, थ्याङ्क यू।
अनि सबभन्दा पहिला त अब कहाँ पुगेको छ त यो कुरा भनौँ न, नेपालबाट पनि कामदारहरू आएर अब अस्ट्रेलियाको यो कृषि क्षेत्रमा काम गर्नलाई अब सरकारसँग पहल गर्ने भन्ने कुरा अहिले के भइरहेको छ, कतिको अगाडि बढेको छ, छैन, के छ अवस्था?
यो अहिले डायलगमा मात्रै सीमित छ, एउटा अवेरनेस क्याम्पेन हामीले चाहिँ यहाँ भनौँ न हाम्रो लेभलमा, अब कम्युनिटी लेभलमा या चाहिँ गभर्मेन्टको लेभलमा एउटा इन्गेजमेन्टको स्टेजमा मात्रै छ। किनभने अस्ट्रेलियाको एग्रिकल्चर जुन यो फार्मिङ सिजनल वर्कर प्रोग्राम छ, यो चाहिँ अहिले पेसिफिकलाई मात्रै यिनीहरूको रेस्ट्रिक्टेड छ कन्ट्रीहरूमा, तर अहिले आएर यो कोभिडपछि एउटा चाहिँ ग्याप देखिन्छ भन्ने उनीहरूले चाहिँ त्यो देखेपछि अहिले साउथ एसियाको सर्टेन कन्ट्रिजहरूलाई, तपाईँले अघि नै भनिसक्नुभयो, तिनीहरूलाई पनि छुट दिने गर्ने भन्ने कुराहरू उनीहरूको पोलिसीमा आइरहेछ, तर त्यसमा नेपाल पर्दैन। त्यो हुनाले हामीले त्यो कुरा थाहा पाउँदा साथ एम्बेसीले पनि आफ्नो गभर्मेन्ट लेभलमा यहाँको अस्ट्रेलियन काउन्टर पार्टसित कुराहरू सुरु गरेको छ। र त्यसै गरी न्युजिल्यान्डमा हाम्रा जुन साथीहरू जो फार्मिङमा एकदमै एडभान्स वेमा काम गरिराख्नु भएको छ, एन्टरप्रेन्योरसिपमा अगाडि बढ्नु भएको छ, उहाँहरूले पनि आफ्नो लेभलमा न्युजिल्यान्ड गभर्मेन्टसित त्यो सम्बन्धी कुराहरू थाल्ने भएको छ। तर त्यसमा सलिड अहिले चाहिँ भनौँ न केही आउटकम चाहिँ देखेको छैन, तर त्यसलाई चाहिँ यो इन्गेजमेन्टलाई अगाडि बढाउँदै लग्नुपर्छ र नेपाललाई जसरी भए पनि त्यो कन्ट्रीको लिस्टमा छिराउनुपर्छ भन्ने हाम्रो चाहिँ सलिड एउटा चाहिँ मतलब भनौँ न के अरे निर्णय भएको छ, र यो डायलगलाई हामी कन्टिन्यू।
अनि यहाँको अब नेपाली दूतावाससँग चाहिँ यसबारे के कस्तो कुरा भइरहेको छ त तपाईँहरूको?
एकदमै राम्रो। अब अहिले तपाईँले यो कुरा उठाउँदाखेरि अलिकति कन्टेक्स्टमा पनि बुझ्नुपर्ने हुन्छ, अब नेपालीहरूको एग्रिकल्चर फार्मिङ बिजनेस चाहिँ अलि धेरै भइसक्यो यहाँ, होइन? अब यसै न्युजिल्यान्डमा मात्रै नै नेपालीहरूले $50 मिलियन जतिको फार्मिङमा लगानी गरिसकेका छन्, होइन? किवी फार्मिङ भयो, डेरी फार्मिङहरूमा उनीहरूको थुप्रो लगानी छ, अस्ट्रेलियामा पनि अहिले यो लगानी बढ्दै गएको छ। र अहिले यो न्युजिल्यान्डको हेर्ने हो भने त ग्रोवर भन्ने एउटा कम्पनीले अस्ट्रेलियामा अस्ट्रेलियाको यो किवी फार्मिङ चाहिँ नेपालको 500 रोप्ने जग्गामा लगाउने भन्ने कुराहरू यहीँको हाम्रो नेपाली एन्टरप्रेन्योरसित मिलेर अगाडि बढाउने र त्यस सम्बन्धी गर्ने भन्ने कुराहरू उनीहरूले धेरै अगाडि बढाइसकेका छन्। उतातिर उनीहरूको डिस्कसनहरू चलिरहेको छ। अब त्यसले गर्दाखेरि अब यो चाहिँ तपाईँको कन्टेक्स्टमा अहिले तपाईँले भन्दाखेरि अब अलिकति हाम्रो एम्बेसीले पनि के कन्टेक्स्ट बुझाउन खोजिरहेको छ गभर्मेन्टलाई भनेपछि यो विन विन सिचुएसन हो। यसले गर्दा के हुन्छ भने हामीले टेक्नोलोजी ट्रान्सफर, स्किल ट्रान्सफर पनि गर्छौँ, होइन? तर अस्ट्रेलियालाई चाहिँ यो हाम्रो ट्रेडिसनल नो हाउ नलेज, हाम्रो नेपाल एग्रिकल्चर कन्ट्री भएको हुनाले हाम्रो फार्मिङ चाहिँ बेसिक हाम्रो चाहिँ ऊ भएको हुनाले त्यो नो हाउ र टेक्नोलोजी भएको हुनाले हामीले त्यहीँ बसेर पनि अस्ट्रेलियाको हाई क्वालिटी प्रडक्ट्सहरूलाई चाहिँ वर्ल्ड वाइड हामीले चाहिँ मार्केट एक्सेस गराउन सक्छौँ, र त्यो कम्पनीहरूले त्यसरी पनि इन्ट्रेस्ट देखाएको छ कि नेपालमा ग्रो गराएर त्यहीँबाट नै वर्ल्ड वाइड डिस्ट्रिब्युसन गर्ने, म्यानेजमेन्ट गर्ने, ट्रान्सपोर्ट गर्ने पुरै जिम्मेवारी उनीहरूले लिन्छु भनेको। अब यस्तो यो प्राइभेट सेक्टरबाट यत्रो इन्ट्रेस्ट आउँदाखेरि गभर्मेन्टले, हाम्रो एम्बेसीले पनि यो कुराहरू हाइलाइट गरिरहेको छ कि जब यति यति यसरी अगाडि बढिसकेपछि अब नेपाललाई किन एग्रिकल्चरको लिस्टमा, अस्ति मोरिसन गभर्मेन्टको लिस्टमा नेपालको नेपालको किन परेन भन्ने कुराहरू त्यो लेभलमा चाहिँ हामीले इन्गेज गरिरहेको छौँ। र फेन्काले पनि अब भोलि हामीले पोलिसी सब्मिसनमा एग्रिकल्चर माइग्रेसन वर्करको लागि के कसो गर्नुपर्छ भनेर एम्बेसी र हाम्रो यो एग्रिकल्चर एन्टरप्रेन्योर्समा जति पनि लागेको छ हाम्रो कम्युनिटी बिजनेस कम्युनिटीहरू उहाँहरूसित डायलग गरेर हामी पनि एउटा पोलिसी डकुमेन्ट बनाउने र आउँदो 6 महिनाभित्रमा न्युजिल्यान्डमा चाहिँ एउटा ठुलो एन्टरप्रेन्योरसिप कन्फरेन्स, एग्रिकल्चरको पोटेन्सियल अपर्च्युनिटी भनेर एउटा चाहिँ एउटा टेक्नोलोजी ट्रान्सफर गर्ने एउटा इक्जाम्पल, त्यो एउटा सर्टेन डिसिजनमा पुगेपछि त्यसलाई कन्फरेन्समै नै ल्याएर त्यो सम्बन्धी वृहत छलफल गर्ने र गभर्मेन्टको पोलिसी मेकर्सहरूलाई पनि बोलाएर वाइ इट इज सो इम्पोर्टेन्ट र वाइ वी निड नेपाल टु बी इन्क्लुडेड भनेर त्यो एक्जाम्पल सहित हामीले चाहिँ त्यसरी चाहिँ प्र्याक्टिकल वेमा इङ्गेज गर्ने भन्ने हामीले
हजुर अब यसमा अब हजुर कामबारे कुरा गर्दाखेरि अब आगामी हप्ता फेन्काको अब वार्षिक साधारण सभा पनि आयोजना हुँदैछ. कस्तो रहेको रह्यो त यो एक वर्ष भनौँ न अब यो फेन्काको लागि तपाईँहरूको लागि कस्तो रह्यो त?
हाम्रो दुई वर्ष भयो, हजुर दुई वर्ष. फर्स्ट एजिएम हाम्रो 2019 भएको थियो, अब यो सेकेन्ड एजिएम हो हाम्रो. फर्मली रेजिस्टर्ड गरेपछि धेरै च्यालेन्जिङ थियो, किनभने अब फेन्काको जुन रोल र जुन यो उसको एक्टिभिटिजहरू थियो त्यसलाई चाहिँ कम्युनिटी अर्गनाइजेसन्सहरूलाई हातमा लगेर उनीहरूलाई बुझाउनु पर्ने. उनीहरूको मेम्बरसिप अहिले हाम्रो जति पहिला 28 थियो भने अहिले 74 पुगिसकेको छ, होइन? हाम्रो अर्गनाइजेसनल मेम्बरसिप स्ट्रेन्थ बढेको हुनाले फेन्काले यो कोभिडको बेलामा विशेष गरी हामीलाई चाहिँ च्यालेन्ज के भयो भने पहिला अब भर्चुअली हामीले अनलाइन काम गर्नु पर्यो. धेरै त हाम्रो पोलिसी सबमिसन भयो, इङ्गेजमेन्ट भयो गभर्मेन्टसित, या डायलगका कुराहरू भयो, या कम्युनिटीसितको फिडब्याकका कुराहरू, त्यसमा चाहिँ भर्चुअली हामीले अनलाइनै गर्नु पर्यो. त्यो वाज अ न्यू एक्सपिरियन्स, तर इट रियली समटाइम इज गुड, किनभने कहिले कहिले फेस टु फेस मिटिङमा टाइम लाग्छ, र अनलाइनमा चाहिँ हामीले चाहिँ त्यो एउटा जुन लेभलको लिङ्केज र हामीले चाहिँ फेडरल पोलिटिसियनहरूसित जुन हाम्रो यो एक्टिभिटिजमा जुन यो एक्सचेन्ज भयो, डायलग र हामीले लिङ्केज डेभलप गऱ्यौँ, त्यो एकदमै सलिडली हाम्रो इस्टाब्लिस भएको छ. र अहिले फेन्काले धेरै 10 चाहिँ सबमिसन गऱ्यो पोलिसी लेभलमा. हाम्रो यो रिजनल माइग्रेसन भयो, त्यसपछि इन्टरनेसनल स्टुडेन्ट्सहरूको मारमर्काहरूमा चाहिँ अरू र हाम्रो यो माइग्रेन्ट कम्युनिटीको इस्युजहरू माइग्रेसन सम्बन्धी त्यस्ता इम्पोर्टेन्ट जेन्डर इक्वालिटी हाम्रो यो नेपाली कम्युनिटीको त्यो सबै कुराहरू हामीले पोलिसी सबमिसन गर्न पायौँ. हाम्रो स्ट्रेन्थ बढेर गएको छ, हाम्रो भेरी स्ट्रङ लिङ्केज अहिले फेडरल लेभलमा हाम्रो गभर्मेन्टसित एकदमै ठुलो एउटा चाहिँ भिजिबिलिटी छ, र हाम्रो त्यसै स्टेट लेभलमा पनि हामीले त्यो लेभलको अन्डरस्ट्यान्डिङ र लिङ्केज डेभलप गर्न सक्यौँ, र त्यो एकदमै ठुलो उपलब्धि हामीले यो दुई वर्षमा. र अस्ति तपाईँले थाहा पाउनुभयो होला कि हाम्रो नेपाल एम्बेसीको इनिसिएटिभमा $8 million न्युजिल्यान्ड र अस्ट्रेलियन गभर्मेन्टले नेपाल पठायो, होइन? त्यसमा पनि फेन्काले ब्याक सपोर्ट एम्बेसीलाई चाहिँ एउटा चाहिँ गरेको थियो, यस्तो कुराहरू एकदमै राम्रो हो भनेर हामी इङ्गेज गरेका थियौँ एम्बेसीसित. त्यसै गरी अब यो कम्युनिटीको यो कोभिड रिलिफ मेटेरियलमा एनआरएनले लिड गरेकोमा पनि फेन्कालाई चाहिँ लबीको उसमा कोअर्डिनेटर गरिदिनुहोस् भनेर फेडरल गभर्मेन्टमा त्यो रोल हामीले खेलेका थियौँ.
हजुर, अब च्यालेन्जेसहरूबारे कुरा गरिहाल्नुभयो. अब कोरोनाको कारण अब समस्याहरू अब जतिको भेट हुनुपर्ने अथवा अन्त्य राजनीतिक तहसँग जतिको समन्वय हुनसक्ने थियो त्यो नभएको भन्दाखेरि अब आगामी वर्षहरूको लागि आगामी अब यो साधारण सभा पछिको चाहिँ के छ त योजना तपाईँहरूको?
हाम्रो योजना चाहिँ अब अहिले चाहिँ अब यो साधारण सभापछि हाम्रो नयाँ टिम आउँछ, होइन? अब नयाँ टिम हामीले चाहिँ अहिले एक्जिक्युटिभमा के गरेछ भने यो टिमले के गर्यो भने पहिला त हामीले कन्स्टिट्युसनलाई एमेन्ड गरेर एकदमै इन्क्लुसिभ र सबै मेम्बर अर्गनाइजेसनलाई त्यहाँ एकोमोडेट गरेर पार्टिसिपेट गराउने त्यो उनीहरूको लिडरसिप एउटा चाहिँ हामीले अपर्च्युनिटी क्रिएट गरेछौँ. र हाम्रो पोलिसी नयाँ टास्क फोर्सहरू हामीले विभिन्न टास्क फोर्सहरू कमिटीहरू गठन गरेका छौँ विभिन्न पोलिसी सेक्टरमा एरियामा कसरी पोलिसी सबमिसन गर्ने कसरी हामीले चाहिँ त्यो बुझाउने भन्ने त्यसरी टिम खडा गरेका छौँ. र हाम्रो आगामी दुई वर्षमा चाहिँ हामीले के गर्छौँ भने यस्तै यो तपाईँले भने जस्तै इम्पोर्टेन्ट पोलिसी एरियाजहरूमा चाहिँ नेपालतिर चाहिँ हामीले चाहिँ यो अघि नै भने जस्तै एग्रिकल्चरकै क्षेत्रमा होस् या यहाँ इन्टर्नली नै हाम्रो कम्युनिटीको लागि हाम्रो हक हित, हाम्रो आइडेन्टिटी, हाम्रो ल्याङ्ग्वेज, हाम्रो यो कल्चर हेरिटेज, हाम्रो रिकग्निसन, हाम्रो एक्सेस, हाम्रो रिप्रेजेन्टेसन फेडरल टास्क फोर्स कमिटीमा गभर्मेन्टको कमिटीहरूमा हाम्रो त्यहाँ रिप्रेजेन्टेसन पुग्न सकेको छैन. हाम्रो रिकग्निसन चाहिँ भयो तर हामीलाई चाहिँ त्यो हिसाबले चाहिँ जुन गभर्मेन्टमा हामीले रोल खेल्न पाउनुपर्ने हो कमिटिजहरूमा त्योमा चाहिँ हामीले हाम्रो नेपालीहरू धेरै थोरै छ कम्पेयर टु इन्डिया र अरू कन्ट्रीहरूको दाँजोमा. त्यसमा चाहिँ हाम्रो नेपालीहरूको स्ट्रङ प्रेजेन्स त्यहाँ पुगाउने र फेडरल लेभलमा भित्रै बसेर इङ्गेज गर्ने, बाहिरबाट मात्रै इङ्गेज नगर्ने, भित्रै कमिटीहरूमा टास्क फोर्सहरूमा गएर गभर्मेन्टको फेडरल स्टेट लेभलमा जति पनि इमर्जिङ इस्युज पोलिसीहरू छ त्यसमा चाहिँ हाम्रो कमिटी नै को मेम्बर त्यहाँ गएर त्यो चाहिँ डायलग इङ्गेज गरेर नेक्स्ट लेभलमा फेस टु फेस त्यो त्यसरी लगाएर एकदमै इम्पोर्टेन्ट मिनिङफुल कन्ट्रिब्युसन गर्ने भन्ने चाहिँ हाम्रो एउटा रोड म्याप र मेकानिजम डेभलप गर्छ.
हजुर, धेरै धेरै काम बाँकी नै छ. जस आजको लागि चाहिँ हामीलाई समय दिनुभएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु डाक्टर राजु अधिकारीजी.
होइन राजेशजी, धेरै धेरै धन्यवाद। एसबिएस रेडियोलाई जहिले पनि हाम्रो मोबाइल विशेष छ, तपाईँहरूले एकदमै राम्रो काम गरिराख्नु भएको छ। तपाईँले कम्युनिटीको मेसेजहरूलाई यसरी टाइमली रेलिभेन्ट इस्युजहरूमा तुरन्तै फोन गरेर फिडब्याकहरू लिएर जसरी तपाईँहरूले आइडिया ओपिनियनहरू क्रिएट गर्नुहुन्छ, द्याट्स भेरी भेरी मिनिङफुल। र यसले समाजलाई, हाम्रो गभर्मेन्टलाई, सबैलाई, यहाँको गभर्मेन्टलाई पनि मेसेज पुग्छ र एकदमै राम्रो काम गर्नुभएको छ। मेरो तर्फबाट धेरै धेरै फ्यानकाको तर्फबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।